नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले पछिल्लो दिनमा जनस्तरमा उठेका प्रश्न र असन्तुष्टिको कामबाटै जवाफ दिनुपर्ने पक्षमा छन्। नेपालको लोकतान्त्रिक आन्दोलनका दुई प्रमुख सारथी एवं हालका सत्ता सहयात्री कांग्रेस र एमालेका शीर्ष नेताहरूले जनताको ठूलो त्याग र बलिदानबाट वर्तमान राजनीतिक व्यवस्था र जनअधिकार बहाल भएकाले व्यवस्थाको रक्षा गर्ने र यही व्यवस्थाभित्रबाट विकास र समृद्धिसहित आवश्यकता र जनअपेक्षा पूरा गरिने बताउनु भएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो मधेस प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै आर्थिक सामाजिक जीवनमा परिवर्तन गर्न नसकिए जनस्तरबाट प्रश्न उठ्नु स्वाभाविक भएकाले सुशासन र विकासका माध्यमबाट जनताको असन्तुष्टि सम्बोधन गरिने बताउनु भएको छ। सड़कमा पछिल्लो समयमा उठेका आवाजलाई यी दुई दलले कसरी लिएका छन् र समाधान के कसरी हुन्छ भन्ने बारे आजको अन्तरसंवादमा केन्द्रित हुनेछौं। एमाले नेता एवं सांसद सूर्य थापा हामीसँग कुराकानीमा हुनुहुन्छ। स्वागत छ यहाँलाई,
धन्यवाद।
जसरी अब अहिले विभिन्न प्रश्नहरू उठेका छन्, मूल रूपमा कतिपय सन्दर्भमा त व्यवस्थाकै बारेमा पनि प्रश्नहरू उठ्न थालेका छन्, सरकारले काम गरेन भन्ने विषयमा पनि आवाजहरू उठिरहेका छन्, यहाँहरूले कसरी लिनुभएको छ यी आवाजहरूलाई?
व्यवस्था नै बदल्नु पर्यो भनेर पनि केही मानिसहरूले आफ्नो मुद्दाले भ्याएसम्मको कोसिस गरिरहनु भएकै छ। संसदभित्रै रहेका मध्येका कतिपय शक्तिहरू पनि कतिपयले असन्तुष्टिको आगोमा घिउ थप्ने काम गर्नुभएको छ। स्वाभाविक रूपमा असन्तुष्टिहरू छन्, गुनासोहरू छन् र यो व्यवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्रले मुलुकलाई विकास समृद्धि सुशासन रोजगारी औद्योगिकरणको दिशामा अघि बढाओस्, अरू विकसित मुलुकको दाँजोमा यो सुन्दर मुलुकलाई अगाडि बढाओस् भन्ने अपेक्षा छ। ती अपेक्षाहरूको सम्बोधन यथोचित रूपमा गर्दै अघि बढ्नुपर्छ भन्ने जनताको आकांक्षा, जनताको दबाव चाहिँ नाजायज छैन।
जसरी अब यी आवाजहरू उठेका छन्, मूल रूपमा प्रमुख दुई दल भनौँ न, आजसम्म यहाँहरूले नै मुलुकलाई अगाडि बढाइरहनु भएको छ, विभिन्न परिवर्तनको नेतृत्व कांग्रेस र एमाले गरि नै रहेका छन्। यी दुई दल चाहिँ संसदमा या चाहिँ भनौँ न राजनीतिमा प्रतिस्पर्धी भए पनि राजनीतिक व्यवस्थाका सन्दर्भमा परिवर्तनका सन्दर्भमा सहयात्री पनि हुन्। अब यी दुई दलहरूले मुख्य रूपमा र पछिल्लो दिनमा माओवादी समेत जसरी मुलुकमा परिवर्तन भयो अथवा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हामी शासन व्यवस्था ल्यायो, यसको उपयोग गर्न सकेन या समय खेर फाल्यो भनेर जसरी अहिले कहीँ न कहीँ टिप्पणी भइरहेछ, त्यसरी हेर्नुहुन्छ यहाँले?
एकदम त्यो नकारात्मक भाष्य निर्माण गर्ने मानिसहरूको कोसिससँग त म सहमत छैन। तर संघीय लोकतान्त्रिक गणतन्त्र जुन उत्साह ऊर्जा आकांक्षा सहित स्थापना भएको थियो त्यस अनुरूपको काम चाहिँ गतिका साथ हुन सकेन भन्ने जनताको गुनासो नाजायज छैन। त्यो गुनासोलाई नागरिकको असन्तुष्टि र गुनासोको रूपमा लिनुपर्छ। कतिपय मानिसहरूले यही गुनासोमा टेकेर व्यवस्था नै काम लागेन भनिरहेको जुन अवस्था तपाईँ सुनेको बताउँदै हुनुहुन्छ, उनीहरूले त्यो ढङ्गको प्रदर्शन पनि गरिराखेका छन्। तर नागरिकको चेतनाबाट सोच्ने हो भने नागरिकले आफूलाई पुनः प्रजा र रैती बन्ने कुरा मान्य हुन सक्दैन, त्यो स्वीकार्य हुन सक्दैन। त्यस ढङ्गका रैती हुने कोसिसहरू ती केही व्यक्तिहरूका सीमित व्यक्तिहरूका कोसिस मात्रै हुन्, ती कोसिसहरूलाई चाहिँ कुनै हिसाबले पनि उपयुक्त भन्न सकिन्न। यो शताब्दीमा अब 21औं शताब्दीको चेतनामा उभिएर चाहिँ हामीले सामन्ती दासताका रैती र प्रजा बन्ने कोसिस गर्न हुन्न, त्यस्ता चाहिँ कोसिस गरेर जनतालाई दिग्भ्रमित पार्न हुन्न। तर ती सबै चिज चाहिँ जहाँ चाहिँ पनि उठ्न सक्ने गुनासोहरू हुन्, ती गुनासो ती कोसिसहरू गर्न दिनुपर्छ। तर मुख्य कुरा जसले परिवर्तनको नेतृत्व गरे, जसले देशलाई आजको संघीय लोकतान्त्रिक गणतन्त्रको परिवेशमा ल्याइ पुर्याएर अगाडि बढाउने काम गरे, उनीहरूले जनताका तमाम गुनासाहरूलाई सुन्ने र सम्बोधन गर्ने काम गर्नुपर्छ। जनताका गुनासाहरूलाई नदेखेको जस्तो गर्न मिल्दैन।
अहिले चाहिँ सरकारले यहाँहरूले प्रमुख दलहरूले ती गुनासाहरूलाई सुन्ने जुन कोसिस गर्नुपर्छ भन्नुभएको छ यहाँले, त्यो कतिको कोसिस यहाँले गरिरहनु भएको छ, कतिको सुनिरहनु भएको छ, आवाज कस्तो आइरहेछ यहाँहरूलाई?
कोसिस चाहिँ यस्तो हो, हामीले सूचकहरूका आधारमा इन्डेक्समा आधारित भएर हेर्नुपर्छ। हामीले पञ्चायत फालिरहँदा देशको अवस्था के थियो र आज देशको अवस्था के छ, केही मानिसहरू एकदम नकारात्मकताको क्वेरी मण्डल सिर्जना गर्ने कोसिस गरिराखेका छन्, म त्यो नकारात्मकताको तस्विर देख्दिनँ। आज खानेपानी कति नेपालीको घर घरमा पुगेको छ, कति नेपालीले शुद्ध पिउने पानी उपभोग गर्न पाइरहेका छन्, कति नेपालीको घरमा बिजुली बलेको छ, हामी आफै टुकी बालेर पढेर आएका मान्छेहरू हौ नि त। टुकी युगबाट हामी बिजुलीको उज्यालो युगमा कति नेपाली पुगेका छौँ, कति बाँकी छ, बाटोघाटोको स्थिति के छ, अरू विभिन्न विकासका सूचकहरूमा हेर्नुभयो भने नेपाल हिजोभन्दा आज पछाडि परेको, नेपाल बिग्रिएको स्थिति होइन, अहिले नेपालमा राम्रो भइरहेको छ भन्ने ढङ्गले चाहिँ मानिसहरूले अब आफ्ना निहित गुनासोहरू असन्तुष्टिहरूमा टेकेर पनि हुनसक्छ, त्यस ढङ्गले चर्चा कम गरेको मात्रै देख्नुहुन्छ। तपाईँ चाहिँ मोटर बाटो निर्माणका सन्दर्भमा हेर्नुहोस्, कालो पत्रे सडक निर्माणका सन्दर्भमा हेर्नुहोस्, पुल निर्माणका सन्दर्भमा हेर्नुहोस्, चाहिँ प्रति व्यक्ति बिजुली उपयोगको सन्दर्भमा हेर्नुहोस्, बिजुली उत्पादनका सन्दर्भमा हेर्नुहोस्, धेरै क्षेत्रमा कामहरू भएका छन्। हिजो कल्पना गर्न नसकिने, हिजो महेन्द्र राजमार्ग पूर्व पश्चिम राजमार्गले मात्रै धानेको थियो, पञ्चायतको अन्तिमसम्ममा मोटर बाटो राजमार्ग लोकमार्गहरूलाई आज हुलाकी राजमार्ग करिब करिब अन्तिम चरणमा सम्पन्न हुने स्थितिमा छ, 80% भन्दा बढी काम भएको छ। मदन भण्डारी राजमार्ग चाहिँ केपी शर्मा ओलीको सरकारले थालनी गरेर अगाडि बढाएको र धेरै चाहिँ कामहरू अगाडि बढेका छन्, एउटा वैकल्पिक राजमार्गको रूपमा अगाडि बढेको छ। पुष्पलाल राष्ट्रिय लोकमार्ग चाहिँ मध्यपाडी लोकमार्ग अगाडि बढेको छ, पूर्व पश्चिम मार्ग राजमार्ग छ, यी चार पाँचवटा त पूर्व पश्चिम चाहिँ हाइवेहरूको कामहरू अगाडि बढेको छ, निर्माणाधीन छन्, धेरै कामहरू सम्पन्न हुने स्थितिमा छ। मध्यपाडी लोकमार्ग त झुलाघाटदेखि चिवा भन्ज्याङसम्म वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा त्यति ठुलो चाहिँ सङ्कल्प यात्रा सम्पन्न भइसकेको छ, यस्ता कामहरू भएका छन्। उत्तर दक्षिण करिडोर पनि त्यही ढङ्गले कसी करिडोर, गण्डकी करिडोर, कर्णाली करिडोर, अरू विभिन्न करिडोरहरू निर्माणका, काली गण्डकी करिडोर लगायतका कामहरू अगाडि बढिराखेका छन्, निर्माण भइराखेका छन्। पूर्वाधार निर्माणका कामहरूमा एउटा चाहिँ महत्त्वपूर्ण छलाङ चाहिँ सिर्जना भइराखेको छ, तर यी चिज केही होइनन्, एउटा वंश, एउटा व्यक्ति, एउटा वंशको परिवारको व्यक्ति, त्यो पनि राजा हुनका लागि जन्मेको होइन। पहिला 2007 सालमा चाहिँ सिङ्गो परिवार दिल्ली पलायन हुँदा मावलीमा छोडिएको एउटा बालक भएको बेलामा राजा भएको, अनि पछि 2058 सालपछि चाहिँ सिङ्गो वंश हत्या भएर हत्याकाण्ड दरबार हत्याकाण्ड पछि चाहिँ षड्यन्त्रले हो वा संयोगले हो बाँचेको, त्यो पनि राजाको जेठो छोरा राजा हुने संवैधानिक व्यवस्था कानुनी व्यवस्था भएको बेलामा माइलो सन्तान चाहिँ यो ढङ्गले भवितव्य संयोग वा षड्यन्त्रले पटक पटक राजा भएको व्यक्ति चाहिँ फेरि राजा हुनु पर्यो भनेर जो मानिसहरू कराइरहेका छन् ती वास्तवमा भन्नुहुन्छ भने पञ्चायत र राजाको निरङ्कुशताको वरिपरि चाहिँ उनीहरू चाहिँ नागरिक चेतनाले बाँच्ने स्वाभिमान नभएका व्यक्तिहरू हुन्। उनीहरूका गुनासो व्यवस्था बदलियो, तिनको अवस्था बदलिएन, जनताको अवस्था बदलिएको छ, देशको अवस्था बदलिएको छ, त्यसो भन्ने दास चेतनाका, प्रजा चेतनाका, रैती चेतनाका मानिसहरूको चाहिँ अवस्था नबदलिएको कुरा सत्य हुन सक्छ।
जस्तो अब अहिले जसरी असन्तुष्टिहरू चाहिँ देखिएका छन्, ती असन्तुष्टिको आवाज या तस्विरको अघि यहाँले कुरा गर्दै हुनुहुन्थ्यो कि, त्यसरी यहाँले देखेको चाहिँ तस्विर अथवा यहाँले सुनेको आवाज र सड़कमा भइरहेको आवाजका बीचमा सामञ्जस्यता छ यहाँहरूले सुनिरहनु भएको छ? कति मानिसहरूले किन चाहिँ ती आवाजहरू उठाइरहेका छन्? मूल रूपमा अब चाहिँ यी आवाज उठाउने एउटा पार्टी राप्रपाले त कांग्रेस, एमाले, माओवादीकै चाहिँ हामीभन्दा बढी चाहिँ जनता, उनीहरूकै जनता आइरहेछन् हामीसँग, उनीहरूकै झण्डा लिएर आए पनि हुन्छ भने जस्तो कुरा पनि
राप्रपाको कार्यक्रममा
हजुर
एमाले देशभरि चाहिँ 77 जिल्लामा कार्यक्रम गरिराखेको छ, सुर्खेतमा गरिरहेछ, बुटवलमा गरिरहेछ, गर्दैछ, पोखरामा गर्दैछ, विभिन्न ठाउँमा गर्दैछ। तुलना गरे हुन्छ नि त, केही मान्छे एउटा चोकमा एउटा कुनामा जम्मा भएर अनि हामीसँग जनता आयो भनेर चाहिँ फुर्ती फार्ती गरेर हुन्छ र भने राप्रपाले ल्याएको भोट कति हो? चार लाख भोट पुर्याएको हो, हिजोको जनमतको कुरो हो। हिजो चाहिँ 28 लाख 27 लाख जनमतको हिसाबले लोकप्रिय पहिलो र दोस्रो पार्टी बन्ने त सरकारमा छन् त, नेपाली कङ्ग्रेस नेकपा एमाले पहिलो र नेपाली कङ्ग्रेस दोस्रो जनमतका पार्टी त यिनै छन् त। राष्ट्रिय पार्टी बन्न नसकेका अनि बल्ल बल्ल एमालेको सहयोगमा चुनाव जितेर चाहिँ संसदमा आएका, विभिन्न खालका गठबन्धनको कारणले चाहिँ त्यसको फाइदा उठाएका व्यक्तिहरूले अहिले लोकप्रियताको चाहिँ त्यो के अरे आत्मप्रशंसा गरेर हुन्छ र त्यो के त्यो बेकारको कुरा हो, त्यो कुनै तुलना योग्य। हिजो हाम्रो प्रधानमन्त्रीज्यू सिराहामा पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्न पुग्नु भएको थियो, तपाईँले हेर्नुभयो नि सिराहाको जनमत, सिराहामा प्रदर्शन भएको जनमत देख्नुभयो नि, काठमाडौँमा सबैले प्रदर्शन गरेका जनमतभन्दा बढी चाहिँ एमालेको जिल्ला अधिवेशनमा उपस्थित उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्रीलाई सुन्न आएका व्यक्तिहरूको उपस्थिति थियो नि। यस्ता तथ्यहरूलाई चाहिँ हेर्नुपर्छ। केही व्यक्तिहरू निहित स्वार्थका साथ उद्देश्यका साथ परिस्थितिलाई भड्काउन सकिन्छ कि भनेर कसैद्वारा परिचालित भएर लागेका छन्। ती मुख्य प्रवृत्ति होइनन्, ती केही होइनन्। ब्याङ्कलाई ऋण नतिर, सहकारीलाईबाट लिएको ऋण नतिर, लघु वित्तबाट लिएको ऋण नतिर, तिर्नु पर्दैन भन्दै अनुचित गलत र कहिल्यै कुरा नहुने कुरा उठाएर एउटा फर्टिचर दुर्गा प्रसाईले भड्काउने कोसिस गरेका थियो। आज दुर्गा प्रसाई भागेर आज कहाँ पुगेको छ तपाईँले देख्नुभएको छ नि। यस्ता चाहिँ नहुने गैर कानुनी, असंवैधानिक र नागरिक चेतना विपरीतका, नागरिकको स्वाभिमान विपरीतका जो क्रियाकलापहरू अहिले भइरहेका छन् ती असन्तुष्टिमा चाहिँ अलि आवाज सुनिए जस्तो भएका विषय होला नि, तर ती चाहिँ आजका राष्ट्रिय समस्याहरूका सही प्रस्तुति होइनन्, ती सही चाहिँ कुरा होइनन् तिनीहरू।
हामी अन्तर्सम्वादमा छौँ। प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमाले पछिल्लो दिनमा जनस्तरमा उठेका प्रश्न र असन्तुष्टिको कामबाटै जवाफ दिनुपर्ने निष्कर्षमा पुगेका छन्। पछिल्लो दिनमा भइरहेको सड़क आन्दोलन लगायतका गतिविधिबारे, काँग्रेस एमालेको मूलत एमालेको दृष्टिकोण के छ र समाधानको उपाय के हो भन्नेबारे आज कुराकानी गर्दैछौ। एमाले नेता एवं सांसद सूर्य थापा हामीसँग हुनुहुन्छ। भनेपछि चाहिँ अहिले जसरी प्रदर्शनहरू सड़कमा भइरहेका छन् ती चाहिँ आम भनौँ न मूल तहका मानिसहरू भन्दा अलिक फरक मानिसहरू हुन् जो व्यवस्था
सन्तोषजी, यी मानिसहरू हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदाखेरि पनि विरोधमै थिए, सकेसम्म धुप हालेर बसेका थिए। यी मानिसहरू चाहिँ फेक नेममा, नक्कली नेममा, नक्कली नाममा चाहिँ राजतन्त्रको पक्षमा वकालत गर्थे। मनोज चौधरीहरू यिनै मानिसहरू थिए, को थिए तपाईँ पत्ता लाउनुहोस्। गणतन्त्रको प्रवाहलाई रोक्न, ज्ञानेन्द्रको निरङ्कुश सत्तालाई चाहिँ जोगाउन लागेका मान्छेहरू यिनै थिए। पञ्चायती निरङ्कुशतालाई जोगाउन पञ्चर्यालीको नेतृत्व गर्ने मान्छे नवराज सुवेदी थिएनन्। अहिले 87 वर्षमा आराम गरेर पनाती पनातिनाहरू खेलाएर बस्ने बेलामा राजतन्त्र चाहियो भन्दै हिँडेका छन्। यो बिचको अवधिमा उनी कहाँ थिए? विदेश पलायन भएर कुन मुलुकमा बसोबास गरेर आएका थिए? नेपालमा थिए तिनी, नेपालको विकास गर्न लागेका थिए, नेपालीको हितका निम्ति लागेका थिए। सायद न्युजिल्यान्ड हो कि कुन ठाउँमा, विदेशमा कोसँग बसेर आएका थिए? ज्ञानेन्द्र सत्तामा आउँदा धर्म त्यागेर, हिन्दू धर्म त्यागेर, क्रिस्चियन भएर श्रीलङ्कामा दक्षिण भारतमा पलायन भएर बसेको तुलसी गिरीलाई ल्याएर मन्त्री परिषदको पहिलो उपाध्यक्ष बनाएको होइन? 61 साल माघ 19 पछि आज नवराज सुवेदीलाई सिङ्गारू बनाएको किन? 87 वर्षको नवराज सुवेदीलाई के बुझ्छन्? नवराज सुवेदीले आजको नेपाललाई, आजको हाइटेक युगमा उनी नेपाललाई के बुझ्छन्? नेपालका समस्यालाई के बुझ्छन्? मुखियाका जमानाका, जिम्मालका जमानाका कुरा गरेर अहिलेको चाहिँ नेपाली समाजलाई तिनले के बुझ्छन्? त्यसो भएर यस्ता खालका असन्तुष्ट भड्किएका आत्माहरू, सदैभरि भड्किएका आत्माहरू
हजुर, तर अहिले सड़कमा नआएका मानिसहरू पनि सरकारसँग, खास गरी यहाँहरू दुई दलसँग, माओवादीसँग समेत पनि त निराश त छन्।
चुनाव अस्ति भर्खर चुनाव 79 साल मङ्सिर 4 गते चुनाव भएको होइन, ती जनताले नै मतदान गरेर पहिलो र दोस्रो पार्टी त एमाले र नेपाली कङ्ग्रेसलाई बनाएका हुन् भोटमा। अनि सिट संख्याका हिसाबले नेपाली कंग्रेस पहिलो र नेकपा एमाले दोस्रो पार्टी भएका हुन्। जनमत त आवधिक हुन्छ नि, पाँच पाँच वर्षमा जनमत चाहिँ बदलिन्छ, जनताले आफ्नो छनौट फेरि बदल्न पाउँछन् पाँच पाँच वर्षमा। त्यो चाहिँ जनमतको नवीकरणको संवैधानिक कानुनी व्यवस्था छ। यो कुरालाई मध्यनजर गरेर नै हामीले जनमतलाई हेर्नुपर्छ। एउटा कुरा के हो भने जनताले पनि गल्ती गरेका छन्, यो जनताले मात्रै सही गरेका छन् म भन्दिनँ। 2079 सालको निर्वाचनमा, मङ्सिर 4 को निर्वाचनमा जनताले कुनै एउटा पार्टीलाई बहुमतको सरकार चलाउने गरी बहुमत त दिएनन्। हङ पार्लियामेन्ट, त्रिशङ्कु संसद बन्यो, त्यसका कारणले अस्थिरताहरू सिर्जना भए। 20 महिनासम्म प्रचण्डजी कहिले एमालेको काँधमा, कहिले नेपाली काङ्ग्रेसको काँधमा टेकेर प्रधानमन्त्री हुँदै चचहुई गर्नुभयो। शासन त चलाउनु भएन, उहाँले प्रधानमन्त्री हुनुभयो, पदमा बस्नुभयो, तर शासन सुशासनको काम त गर्नु भएन। अब आज उहाँले चाहिँ केही भएन भन्नुहुन्छ। 20 महिना भर्खर बितेको 20 महिना तपाईँ के गरिरहनुभएको थियो, कुन राम राज्य सञ्चालन गर्नुभएको थियो? त्यसो भएर तपाईँको शासन प्रशासनको खुट्टी हामीले देखेका छौँ। असन्तुष्टिको आगोमा घिउ थप्ने, पेट्रोल थप्ने काम नगर्नुहोस् म प्रचण्डजीलाई पनि भन्न चाहन्छु। र अरू पार्टीहरू, राजेन्द्र लिङ्गदेनजी प्रचण्डजीको सरकारमा सायद उप प्रधानमन्त्री ऊर्जा मन्त्री भएर सत्ता सुख भोग गर्नुभएको होइन र भनेको, अनि त्यो यो बिग्रियो, कुनै कुरामा गडबडी भयो भने तपाईँले त्यसको जिम्मा लिनुपर्छ कि पर्दैन? पर्छ कि पर्दैन? राप्रपाका कयौँ सांसदहरू मन्त्री हुनुभएको होइन त्यतिखेर, अनि उहाँहरूले चाहिँ त्यो चिजको जवाफदेही त काङ्ग्रेस र एमालेको काँधमा, जिम्मामा, पोल्टामा थोपरेर चाहिँ पानीमाथिको ओभानो भन्न मिल्छ? यो बिचमा चाहिँ तपाईँहरूले गर्न बाँकी के राख्नु भएको छ? सत्तामा पुग्नु भएकै छ, संसद र संविधानको कसम खाएर, शपथ खाएर संविधान विरुद्ध तपाईँहरू संसदमा चाहिँ बकवास गरिरहनु भएकै छ, यो व्यवस्था भएन भनेर कराइरहनु भएको छ। यो त तपाईँहरूले गरिरहनु भएको छ नि त, म उहाँहरूलाई भन्न चाहन्छु। त्यसो भएर अहिले जनमतमा जाँदाखेरि पनि तपाईँहरूले के भरम नपाल्नुहोस् भने पहिलो दोस्रो हुने र जनताको जनमत चाहिँ हासिल गर्ने पार्टी यही एमाले र नेपाली काङ्ग्रेस नै हुन्। पछि माओवादी रहला, अरू रहला, तपाईँहरूले पनि केही प्रगति गर्नुहोला, अथवा चाहिँ एक समय 25 सिट संविधान सभामा ल्याएको कमल थापाको पार्टीबाट एक्लै राजेन्द्र लिङ्गदेन मात्रै चाहिँ आउने दिन पनि त सिर्जना भएको थियो। तपाईँहरूलाई पनि त जनताले हेरिरहेछन् के गरिरहनु भएको छ। अहिले काङ्ग्रेस र एमाले दुईटा पार्टी मिलेर देशलाई बलियो सरकार दिए, अस्थिरताको साना साना पार्टीको निहित स्वार्थको त्यो चाहिँ अस्थिरताको चाहिँ चक्र व्यूहलाई तोड्ने काम गरे, कम्तीमा बिचमा अलपत्र परेका कामहरू अगाडि बढ्न थाले, निर्माण व्यवसायहरूले भुक्तानी पाउन थाले, अरू अलपत्र भएका कामहरू अगाडि बढ्न थाले, त्यसपछि असह्य छटपटी भएको छ नि यहाँ नेपालमा, अस्थिरताको आगो बालेर अनि चाहिँ आफ्नो त्यो आगोमा चाहिँ एकदम न्यानो महसुस गर्ने को शक्तिहरू छन्, देशी विदेशी को शक्तिहरू छन्, यी हामीले नदेखेको हो र उहाँहरूले अहिले
हजुर थापाज्यू जस्तो अब यहाँले यहाँकै शब्द मैले लिएँ, जस्तो आगो त कहीँ न कहीँ सानो रूपमा भए पनि बलेकै छ। अब यो आगो चाहिँ नै हिजो 51-52 माओवादीलाई हामीले जसरी होइन खासै केही शक्ति छैन भन्दा मुलुक यत्रो द्वन्द्वमा गयो, यो 100 वर्ष मुलुक पछाडि छ भनेर सबैले स्वीकार गरेकै छन्। अहिलेको सन्दर्भमा चाहिँ अब समाधान चाहिँ के हो, कसरी यहाँहरूले अब चुनाव कुर्नुहोस् भनेर यहाँहरूले भने पनि त्यो पक्षीहरू त मानिरहेको छैन, सड़कमा संसदमा उनीहरूको आफ्नो आवाज उठाइ नै रहेछन्, मानिसहरूमा जुन रहेको असन्तुष्टि पनि यहाँहरूले माने पनि नमाने पनि एउटा हदसम्म त असन्तुष्टि त छ, किनभने जसरी काम गर्नुपर्ने त्यो त यहाँहरूले हिजोदेखि नै पार्टीहरू आफै झगडा गरेर गर्नुपर्ने काम जति त काङ्ग्रेस एमाले पनि गर्न सकिरहेको छैनन्, त्यो कुरा त स्वीकार गर्नुहुन्छ होला।
अहिले काङ्ग्रेस र एमालेको सरकार बनिसकेपछि नि सारा समस्या सिर्जना भएका हुन्। हिजो राजेन्द्र लिङ्गदेनजी सरकारमा हुँदाखेरि यी कुनै समस्या थिएनन्, हिजो त एकदमै राम्रो भयो भनेर चाहिँ झण्डावाल गाडीमा सरर हिँडिरहनु भएको थियो त। बीस महिना वरिपरिको कुरा हो नि, म गर्दैछु नि, यो अगाडिको कुरा होइन। त्यसो भएर म सन्तोषजी के भन्छु भने यो व्यवस्था परिवर्तनको कुरा, यो वाइयात झुठ तथ्यहीन बकवास र जनतालाई भ्रममा पार्ने कुरा हो। नेपाली जनता फेरि फर्केर राणाकालतिर, पञ्चायतकालतिर, राजाकालतिर, राजाको निरङ्कुशतातिर, वंशानुगत शासनतिर जाने कुरा किमार्थ मान्दैनन्। यो कुनै नागरिकको असन्तुष्टिको कुरा, चाहनाको कुरा, आकाङ्क्षाको कुरा होइन, जनता सार्वभौम भएका छन्, जनताले सार्वभौम त्यो अधिकारको सदुपयोग गर्छन्, त्यसलाई संविधान कानुन बमोजिम त्यसको अभिव्यक्ति हुन्छ, उनीहरूले प्रयोग गर्छन्, नवीकरण गर्छन्, पुनर्नवीकरण गर्छन्, बदल्छन्, जनमत बदल्न सक्छन् जनताले, यो व्यवस्था बदल्ने भन्ने कुरा यी केही भड्किएका आत्माहरू हो, केही असन्तुष्टहरूको, तिनीहरू पञ्चायत खालिएदेखि नै तिनीहरू असन्तुष्ट रहँदै आएका छन्, अहिले पनि असन्तुष्ट छन्, तिनी जीवनभर बाँकी जीवनभर असन्तुष्ट।
हजुर हजुर, अब हामी अब करिब करिब अन्त्य अन्त्यमा छौँ। जस्तो भनौँ न, प्रधानमन्त्रीले पनि हिजो एउटा कुरा के स्वीकार गरिसक्नु भएको छ भने, आर्थिक सामाजिक जीवनमा परिवर्तन यदि हामी गर्न सकेनौँ भने प्रश्न उठ्छ, त्यो स्वाभाविक हो, त्यो प्रश्न चाहिँ बिस्तारै सड़कसम्म पनि आउँछ, त्यसले अलि समस्या पनि सिर्जना गर्न सक्छ, त्यो भएर सुशासन दिनु पर्यो, विकास गर्नु पर्यो भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। अब के हुन्छ, त्यसको मोडालिटीहरू के हुन्छन्, अहिले भइरहेको कुराहरूमा के परिवर्तन?
प्रधानमन्त्रीले एक ठाउँ भाषण गर्नुभयो, त्यसको मोडालिटी के हुन्छ त्यो त म त्यसरी रफू गर्न सक्दिनँ होइन। प्रधानमन्त्रीज्यूले विचार गरेरै सरकारका नीति कार्यक्रम बजेटका तयारीहरू आजका आर्थिक सामाजिक चुनौतीहरू यी समग्र चिजहरूलाई मध्यनजर गरेरै आफ्नो विचार राख्नुभएको हुनुपर्छ। मलाई लाग्छ आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रका जे समस्याहरू छन् नेपाललाई मल्टिपल अर्गान फेलर स्टेटका रूपमा चाहिँ जसरी चाहिँ यसलाई असफल बनाउने कोसिस भइरहेका छन् ती कोसिसहरूलाई हामीले बृहत्तर हिसाबले रणनीतिक हिसाबले र सुझबुझका साथ र सहमतिका साथ चाहिँ हामीले देख्न सक्नुपर्छ, समाधान गर्न सक्नुपर्छ। र त्यो समाधान गर्ने माध्यम भनेको कुनै निरङ्कुशता, कुनै दासता, कुनै रैती शासन होइन, हामीले लोकतन्त्रमै, लोकतान्त्रिक गणतन्त्रमै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सीमाभित्रै जनताले संविधान सभाबाट बनाएर जारी गरेको नेपालको संविधानको सीमाभित्रैबाट हामीले व्यवस्थालाई सुदृढ गर्नुपर्छ, जनताको अवस्थालाई बदल्नुपर्छ, जनताको अवस्थालाई राम्रो बनाउनुपर्छ, विकास र समृद्धिका, रोजगारी र सुशासनका चाहिँ आकाङ्क्षाहरूलाई हामीले सम्बोधन गर्नुपर्छ। ठिक हो, प्रधानमन्त्रीज्यूले चाहिँ सामाजिक आर्थिक समस्याहरूको समाधान गरेर नै उत्पन्न भएका सङ्कटहरूको गुनासाहरूको समाधान गर्न सकिन्छ भनेर सही कुरा गर्नुभएको छ। यस ढङ्गले नै वृहत्तर रूपमा बलियो सरकार, सुशासनमा केन्द्रित सरकार बनाएर अगाडि बढ्नुपर्छ। सरकारमा हुँदा रामराज्य जस्तो ठान्ने, सरकारबाट बाहिर गएपछि सब चिज बर्बाद भयो भन्ने यो रतन्त्र शैलीलाई बदल्नुपर्छ। सम्यक र वस्तुपरक विश्लेषण गर्नुपर्छ, भएका कामहरूलाई भएको देख्नुपर्छ र नभएका कामहरू, हुन नसकेका कामहरूलाई छिटो छरिटो ढङ्गले सम्पन्न गर्ने गरी अगाडि बढ्नुपर्छ। आजको राष्ट्रिय आवश्यकता यही हो, यस ढङ्गले नै जनपरिचालन गर्नुपर्छ, जनतालाई सचेत
जानकारी। हजुर हजुर हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो एमाले नेता एवं सांसद सूर्य थापा। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।